देश दिनेश खबर का साथमा
मेटलाइफ तपाई सँगै जीवनमा अघि बढ्दै
प्रदेश नम्बर 7 को विकास प्रति समर्पित दिनेश एफएम 93.8 मेगाहर्ज सँगै दिनेश एफएम .com.np र मोबाइलमा समेत प्रसारण भइरहेको साँझ 6:30 बजेको दिनेश खबरबाट सन्तोष राउतको नमस्कार। सुरुमा प्रसारणका प्रमुख खबरहरू। प्रदेश नम्बर 7 मा राष्ट्रसभा सदस्यको आठ सीटका लागि 10 जनाको उम्मेदवारी 6 जना निर्विरोध भएपछि 2 जनाका लागि मात्रै निर्वाचन हुने। धनगढी बस पार्कको स्तर उन्नतिको काम सुस्त गतिमा, बढ्दो दुर्घटना न्यूनीकरणका लागि दुर्घटना न्यूनीकरण तथा प्रशिक्षण केन्द्रको स्थापना। चालू आर्थिक वर्षको 6.5 महिना पुगिसक्दा समेत कैलालीमा जनता आवास कार्यक्रमका लागि लाभग्राही छनौट प्रक्रिया नै सुरु भएन, कोटाभन्दा झन्डै 17 गुणा बढी आवेदन संकलन। र दोस्रो संस्करणको धनगढी प्रिमियर लिगका लागि रणनीतिक खेलाडी र टिम घोषणा, क्यास्पियन कपको उपाधिका लागि ऐश्वर्या विद्यानिकेतन र कैलाली विद्यानिकेतन फेर्ने।
खोइ के तयारी भन्नु, किताब नै थिएन, केही पढेकै छैन, म त स्योर फिलिङ होइन, कस्तो किताब नै थिएन भन्छु भने किन्न त खोजेको पत्तै पाइएन। जुनै पुस्तकको बारेमा थाहा छैन तपाईँ, प्लस टू क्याम्पस स्कुल लेभलका सम्पूर्ण पाठ्यपुस्तकका चाहिँ पेज पेपरहरू, एचए अनुमति, ल्याब असिस्टेन्स, लोकसेवा आयोग, शिक्षक सेवा आयोगका पुस्तक, पेज पेपरहरू तथा स्टेसनरी सामानहरू सुपथ मूल्यमा पाइन्छ। पुस्तक पसल पाठ मोड धनगढी 91-5-25-246।
मेटलाइफ प्रस्तुत गर्दछ डीपीएस डिपोजिट प्रोटेक्सन स्किम, जसमा पाउन सक्नुहुनेछ
7 विभिन्न ठुला रोगहरूबाट सुरक्षा र दोहोरो दुर्घटना लाभ सहितको जीवन बीमा तथा बचतको सुविधा, आकर्षक परिपक्वता रकम वा पेन्सन योजना।
थप जानकारीको लागि डीपीएस टाइप गरी 32288 मा एसएमएस पठाउनुहोस्।
मेटलाइफ तपाईँसँग जीवनमा अघि बढ्दै
प्रदेश नम्बर 7 बाट राष्ट्रिय सभामा 6 जना निर्विरोध निर्वाचित भएका छन्। 8 जनाका लागि आज मनोनयन दर्ता रहेकोमा 6 जना निर्विरोध निर्वाचित भएको राष्ट्रिय सभा निर्वाचन अधिकृतको कार्यालय डोटीले जनाएको छ। नेकपा एमालेका 3, नेपाली काङ्ग्रेसका 2 र माओवादी केन्द्रका 1 जना निर्विरोध छानिएका हुन्। एमालेका शेरबहादुर कुँवर, कमला बोली, इन्दु कदरिया, नेपाली काङ्ग्रेसबाट बद्री पाण्डे र तारादेवी भट्ट र माओवादी केन्द्रबाट हरिराम चौधरी निर्विरोध भएका हुन्। उनीहरूमध्ये खुलामा 3 र महिलामा 3 जनाको मात्रै उम्मेदवारी परेकोले निर्विरोध भएका छन्। नेकपा एमाले र नेपाली काङ्ग्रेसबाट 4-4 जना र माओवादी केन्द्रबाट 2 जनाको उम्मेदवारी परेको थियो। निर्विरोध भएकाहरूको बारेमा उजुरी गर्ने समय रहेकाले 15 गते घोषणा गरिने सहायक निर्वाचन अधिकृत सुन्दीलालले जानकारी दिनुभयो। तर दलित अल्पसंख्यक अपाङ्ग सदस्य तर्फ भने 4 जनाको उम्मेदवारी परेका कारण निर्वाचन हुने भएको छ। 24 गते हुने राष्ट्रिय सभा सदस्यका लागि डोटीमा मनोनयन दर्ता भएको हो। नेकपा एमालेको तर्फबाट चक्रप्रसाद स्नेही, नेपाली काङ्ग्रेसको तर्फबाट श्रीराम पार्की र छत्रराज जोशी तथा माओवादी केन्द्रबाट लालीराम लोहार बीच 2 सिटका लागि निर्वाचन हुनेछ। 59 सदस्यीय राष्ट्रिय सभामा हरेक प्रदेशबाट 8-8 जनाको दरले 56 जना चुनावबाट निर्वाचित हुने र 3 जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ। हरेक प्रदेशबाट चुनिने 8 जनामध्ये 3 जना महिला, 1 जना दलित, 1 जना अपाङ्गता वा अल्पसंख्यक र 3 जना अन्य समूहबाट निर्वाचित हुन्छन्। राष्ट्रिय सभा निर्वाचनमा एकल संक्रमणीय र बहुमतीय दुवै निर्वाचन प्रणाली अप्नाइने निर्वाचन आयोगले जनाएको छ।
सात नम्बर माओवादी केन्द्रबाट महेश कुमार महरा हुनुहुन्छ।
भनेपछि अब के हुन्छ यो, अब बाँकी कहिले हुन्छ अनि कतिजनाले भोट हाल्न पाउँछ, यसको प्रक्रिया निर्विरोध हुन्छ कि अथवा प्रतिस्पर्धा चुनाव निर्वाचनै हुन्छ, के हुन्छ सर?
अब यो के हुन्छ भने सर, यो अब भोलि चाहिँ यी तिन मावावली 15 गते प्रकाशित गरिने र चाहिँ त्यो प्रदान गरिने छ। अब यसको सरसर्ती हेर्दा भोलि दाबी विरोध परेछ भने कसैको फिर्ता लिने पनि दिन्छ, त्यो सुन्यासा नभएसम्मको लागि भने तीन पदको लागि महिला समूहमा तीनै जनाको परेको छ भने अन्य समूह भनौँ खुला अन्य समूहमा पनि तीन पदको लागि निर्वाचित पद तीन हो, तीनजनाले पाउने हो, त्यसमा पनि तीनजनाको मात्रै परेको छ।
सुरुवातमा बस व्यवसायी समितिले बस नहटाएका कारण ढिलो गरी सुरु भएको धनगढी बस पार्कको स्तर उन्नतिको काम सुस्त आएको छ। केही महिना बस नहटाएका कारण ढिलो निर्माण कार्य सुरु भएको स्तर उन्नतिको काम मागीका कारण सुस्त आएको हो। स्थानीय बासिन्दा बस व्यवसायी समिति र व्यवसायीहरूले निर्माण कार्यलाई तीव्रताका साथ अगाडि बढाउन आवाज उठाइरहेका छन्। यता निर्माण कम्पनीले भने मागीका कारण काम केही दिन अवरुद्ध भएर फेरि सुरु भएको जनाएको छ। अधिकांश कामदारहरू थारू समुदायकै भएका कारण उनीहरू मागी मनाउन जाँदा रोकिएको, कामलाई तीव्रता दिएको निर्माण कम्पनीको भनाइरहेको छ। सहकर्मी सीताराम होजाको रिपोर्ट।
धनगढी बस पार्क भाडामा लिएको सुदूरपश्चिम यातायात व्यवसाय संघले सुरुमा बसहरू नहटाएपछि मरमत र स्तरोन्नतिको काम सुरु हुन नसकेको अवस्थामा चाड पर्वले निर्माण कार्य प्रभावित भएको हो। ढिलो गरी निर्माण कार्य सुरु भएका कारण यात्रुहरू ओसार पोसारमा समस्या भइरहेको चालकहरू बताउँछन्। सुदूरपश्चिम यातायातले उत्तर बेहनीमा जग्गा भाडामा लिएर पनि बस पार्किङको व्यवस्था गरेको छ, तर यात्रु ओसारेर ल्याउने काम भने बस पार्कबाटै भइरहेकाले निर्माण कार्य सुस्त हुँदा समस्या भइरहेको चालकहरूको भनाइ छ। एकजना चालक टेक बहादुर बोरा:
ढिलो सुस्ती काम भइरहेको छ, यो हामीले गाडी ल्याउँदाखेरि अब हामीले अब बस पार्क त सिराउन मिलिरहेको छैन, कहीँ खड्डा खुड्डी छ, कहीँ यो नाला खनेर ढिलो सुस्ती काम भइरहेको छ। हामीले अब मेन रोडमा गाडी राख्दा पनि ट्राफिकले सिटी खेल्ने काम गरिरहेछन्, अब त्यहाँ पनि जाम लागिरहेछ, त्यसैले यो बस पार्क चाँडो भन्दा चाँडो काम पुरा गरिदिए हुन्थ्यो।
सुदूरपश्चिम यातायात व्यवसाय संघले प्रयोग गर्दै आएको धनगढी बस पार्क मर्मतका लागि बस पार्किङमा ढिलाइ गर्दा निर्माणको कार्य अगाडि बढ्न नसकेको अवस्थामा मागीका कारण निर्माण कार्यले अहिले तीव्रता पाउन सकेको छैन। केही समय काम गरेपछि बीचमा परेको मागीका कारण अधिकांश मजदुरहरू थारू समुदायका भएका कारण निर्माण कार्य रोकिएको थियो, तर निर्माणको काम सुरु भएपछि सुस्त गतिमा हुन थालेको छ। निर्माणको काम तीव्र रूपमा गर्नुपर्ने बताउँदै स्थानीय बासिन्दा तथा व्यवसायी सूर्य मगर:
तैपनि अब अलिक चाँडो उहाँहरूले भनेको बेला गरिदिनु भने झनै राम्रो हुन्थ्यो, अहिले त सुरु भइसक्यो। मागीले नि गर्दाखेरि नि होला, लेबरहरू अब चौधरीहरू हुन्छन्, त्यसले गर्दाखेरि मागी धेरै दिन मान्छन्, 8-9 दिन, त्यसले गर्दाखेरि नि होला नि, काम त यता गरिराखेका छन्, काम भइरहेका छन्। समय उसरी गर्यो भने त सकिहाल्नुहुन्छ होला, मान्छेले गर्ने भन्दा मसिनहरूले गर्ने काम हो, गराइसक्नुभयो भने पाइप राख्नुभयो भने त्यसपछि माथि भडान गरेर ग्राभिल झार्ने पिच गर्ने गरे भने त के स्रोतहरूको धेरै छ नि।
निर्माण व्यवसायी किशोर ठकुराठीले 1,35,00,000 धनगढी बस पार्क मरमतको ठेक्का पाउनु भएकोमा सम्झौता भएको 4 महिनासम्म निर्माणको काम सुरु हुन सकेको थिएन। पछि बस व्यवसायी संघले बस पार्क खाली गरेपछि निर्माणको काम सुरु गरिएको थियो, तर अहिले काम सुस्त गतिमा भएपछि बस व्यवसाय समितिलाई पनि समस्या भइरहेको छ। अधिकांश यात्रुहरू बस पार्कमै आउने गरेका कारण उत्तर बेहनीमा भाडामा लिएको जग्गामा बसहरू पार्किङ गरिएका छैनन् भने बस पार्क दायाँ बायाँकै क्षेत्रबाट यातायात सेवा सञ्चालन भइरहेको छ। संघका कार्यालय प्रमुख देवीलाल जोशी:
यो निर्माण नभएको कारणले हामीलाई पनि अप्ठ्यारो भएको छ, अहिले हामीले चाहिँ उतातिर भाडामा लिएर बस सञ्चालन गर्नु परेको, यात्रुहरूलाई पनि यो अप्ठ्यारो परेको छ, उनीहरूले पनि बस पार्क कुन ठाउँ हो भन्ने थाहा पाउँदैनन्, टिकट काट्न आउँछन्, देख्छन्, उनीहरू पनि अल्मलमा यात्रुहरू परिराखेको छन्। यो चाहिँ एक जुन स्तरमा द्रुत गतिमा हुनुपर्ने हो त्योमा भएको देखेको छैन, यो चाहिँ काम चाहिँ एकदम ढिला सुस्ती नै भइराखेको छ।
सघन शहरी विकास कार्यक्रम अन्तर्गत धनगढी बस पार्कको स्तर उन्नति र कालोपत्रेको काम भइरहेको हो। सो योजना लागू भएपछि निर्माणको काम भइरहेको छ। यता निर्माण कम्पनीले भने मागीका कारण काम केही दिन अवरुद्ध भएर फेरि सुरु भएको जनाएको छ। निर्माण व्यवसायी किशोर ठकुराठी:
काम गर्ने
अधिकांश कामदारहरू थारू समुदायकै भएका कारण उनीहरू माघी मनाउन जाँदा रोकिएको कामलाई तीव्रता दिएको निर्माण कम्पनीको दावी छ। असारसम्मको निर्माण समय सीमा दिएकाले सो अवधि भन्दा चाँडै कालोपत्रको काम सम्पन्न गरिसक्ने निर्माण कम्पनीले दावी गर्दै आएको छ। दिनेश एफएम 93.8 मेगाहर्जका लागि सीताराम ओझा, धनगढी।
केबेरगी प्रसारित समाचारमा सहायक निर्वाचन अधिकृत राइभान चुन्डेडाल हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ। दिनेश खबरमा अब एकैछिन ब्रेकको पालो।
खाद्य पदार्थ खरिद तथा उपभोग गर्नु अघि निम्नलिखित कुराहरूमा ध्यान दिन हुन सम्पूर्ण उपभोक्ताहरूमा अनुरोध गर्दछौँ।
खाद्य पदार्थ खरीद गर्नु अघि लेबलमा भएका विवरणहरू पढ्ने गरौँ।
उपभोग्य समय भित्र रहेका खाद्य वस्तु मात्र खरीद एवं उपभोग गरौँ।
अत्यधिक रङ प्रयोग भएका, ढुसी लागेका, ओसिला भई डल्ला परेका खाद्य पदार्थ सेवन नगरौँ।
रङ प्रयोग भएका वा पखाल्दा पानीमा रङ जाने कुनै पनि दालहरू सेवन नगरौँ।
कृत्रिम रङ प्रयोग गरिएका चाउमिन, चप, पकौडा, अन्डा आदि नखाऊ।
खुल्ला राखेका, झिङ्गा भन्केका, धुलो तथा फोहोर परेका खाद्य वस्तु सेवन नगरौँ। क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीद्वारा जनहितमा जारी सन्देश।
पूर्ण रूपमा हस्पिटालिटीको सुविधा सहित होटल फ्लोरा धनगढी चटकपुरमा
सेवा र सुविधाहरू नर्मलदेखि डिलक्स सम्मका रूमहरू, दुईवटा मिटिङ हलका साथ बार एन्ड रेस्टुरेन्ट,
सेफ्टी कार पार्किङ,
एयर टिकट एन्ड कार बुकिङ फेसिलिटिज,
कस्टमर पिकअप, ड्रप अन रेन्टल,
इमर्जेन्सी डाक्टर अन कल। विस्तृत जानकारीका लागि होटल फ्लोरा हस्पिटालिटी प्राइभेट लिमिटेड, चटकपुर 3 धनगढी कैलाली।
सम्पर्क नम्बर 091417544, वेबसाइट www.hotelflora.com.np, इमेल info@hotelflorahospitality।
के तपाईले कोरिया जाने सुर बनाउनु भएको छ? आउनुहोस्, कोरियन भाषा परीक्षामा तपाईलाई सफलताका साथ उत्तीर्ण गराउने वाचा गर्दछौँ।
विशेषताहरू: विश्वभाषा क्याम्पस काठमाडौँबाट 4th लेभलसम्मको कोरियन भाषा अध्ययन पश्चात 2008 कोरियन भाषा प्रशिक्षण गरिरहनुभएका अनुभवी प्रशिक्षकहरू,
हरेक हप्ता टेस्ट हुने अनि व्यावहारिक ज्ञानमा जोड दिइने,
प्रयोगात्मक शैक्षिक विधिद्वारा पठन पाठन गराइने,
कमजोर विद्यार्थीहरूलाई अतिरिक्त कक्षाको साथै उत्कृष्ट विद्यार्थीलाई रोजगारीको व्यवस्था गराइने। सम्पर्क हान्याङ कोरियन भाषा इन्स्टिच्युट, कैलाली पुल, धनगढी। सम्पर्क नम्बर 98511 56993।
ब्रेकपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी खबरहरू। चालु आर्थिक वर्षको 6.5 महिना पुग्नै लाग्दा समेत कैलालीमा जनता आवास कार्यक्रमका लागि लाभग्राही छनौट प्रक्रिया नै सुरु भएको छैन। चालु आर्थिक वर्षमा जनता आवास कार्यक्रम अन्तर्गत 450 घर निर्माणका लागि बजेट विनियोजन भएकोमा अहिलेसम्म लाभग्राही नै छनौट गर्न बाँकी रहेको छ। जनता आवास कार्यक्रम लागू गरिरहेको शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय कैलालीले आवेदन बुझाउने मिति सकिएकाले अहिले जिल्लाभरि संकलन भएका आवेदन दर्ता भइरहेको जनाएको छ। कोटाभन्दा झण्डै 17 गुणा बढीले आवेदन बुझाएका छन्। सहकर्मी नवराज पनेरको रिपोर्ट।
गत आर्थिक वर्षमा जनता आवास कार्यक्रम अन्तर्गत कैलालीमा घरहरू अहिलेसम्म पनि निर्माण सम्पन्न नभएका बेला चालु आर्थिक वर्षमा पनि योजना कार्यान्वयनमा निकै ढिलाइ भइरहेको हो। कैलालीमा यस वर्ष जनता आवास कार्यक्रम अन्तर्गत गन्धर्व, वादी, राजी र लुद जातिले घर निर्माणको मौका पाएका छन्। आर्थिक वर्षको 6.5 महिना बित्नै लाग्दा समेत अहिलेसम्म संकलन भएका आवेदन एकीकृत गर्ने काम पनि सकिएको छैन। टिकापुरमा आवेदन संकलनको जिम्मा पाएको टिकापुर नगर विकास समितिका खरिदार धनीराम भण्डारी:
हाम्रो माथि लम्जी टुवाबाट यो टिकापुर जानकी नगरपालिका सबै लगाएर 2600 फाइल आइसक्यो। हजुर, फाइलहरू सबै जिल्लामा जान्छन्। हाम्रो डिभिजन भवन डिभिजन कार्यालयमा बुझाएर आउँछौँ।
पौष 14 गतेबाट जनता आवास कार्यक्रम अन्तर्गत लाभग्राही आवेदन र सर्वेक्षण फारम संकलनको कार्य थालिएकोमा पौष 28 गते सम्पन्न भएको थियो। जनता आवास कार्यक्रम अन्तर्गत 450 घर निर्माण गरिने भए पनि त्यसको झण्डै 17 गुणा बढी 8000 घर निर्माणका लागि आवेदन दिएका छन्। जिल्लामा शहरी विकास सँगै टिकापुर नगर विकास समिति र शहरी विकासको भजनीमा रहेको साइट कार्यालयले पनि आवेदन संकलन गरेको थियो। शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धनगढीको भजनी साइट कार्यालयका सब इन्जिनियर मदन भट्ट:
भजनीको हकमा चाहिँ हाम्रो फाइलहरू लगभग पुरै दर्ता भइसक्यो। त्यहाँ चाहिँ 1251 फाइल दर्ता भएको छ अहिलेसम्म, दलित र मुस्लिम समुदायको गरेर। अब त्यसको छनौटको लागि हामी एउटा एउटा फाइल लिएर घर घरमा पुग्छौँ। लाभग्राहीको घर घरमा पुगेर उहाँहरूको डाटाहरू सबै संकलन गरेर त्यही अनुसार अनि मार्किङ प्रक्रिया अगाडि बढ्छ।
जिल्लाभरि संकलन भएका फारमहरू एकीकृत गरिसकेपछि मात्रै छनौटको प्रक्रिया सुरु हुने जनता आवास कार्यक्रमले जनाएको छ। 8000 बढीले आवेदन दिएकाले छनौट गर्दा सबैको घरमा पुग्नै पर्ने प्रावधान रहेको छ। त्यसैले चैत महिनाको मसान्तसम्म मात्रै छनौटको प्रक्रिया सकिने बताउँदै शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धनगढीका इन्जिनियर त्रिलोक जोशी:
यो आर्थिक वर्ष 74-75 लागि हामीलाई 450 घरहरू प्राप्त भएको छ। त्यसमध्ये हामीले चाहिँ सूचना प्रकाशित गरेर निवेदनहरू संकलन गरेका छौँ। 8000 जति फाइलहरू हाम्रोमा प्राप्त हुन आएको छ। दर्ता गर्ने प्रक्रिया छ, संख्या चाहिँ अझै यकिन भइसकेको छैन। हामीले यो चैतसम्मको चाहिँ फाइलको चाहिँ टुङ्गो लगाउँछौँ। त्यो सर्वेक्षण फारम चाहिँ त्यसको अथेन्टिकेसन चाहिँ हामीले फिल्डमा गएर गर्छौँ, त्यो भरे बमोजिममा ठिक छ कि छैन भनेर त्यो गर्छौँ। त्यसपछि एउटा मार्किङ गरिन्छ, त्यो विभिन्न क्राइटेरिया छ, त्यो अनुसार हामीले घरको छाना, भुइँ, भित्ता केले बनेको छ, घरले चर्चेको जग्गा कति छ, आदि सबै कुराहरू हेरेर क्राइटेरिया छ, त्यो क्राइटेरिया अनुसार मार्किङ गर्छौँ।
गत वर्ष घर निर्माणका लागि लाभग्राहीले 2,16,000 पाएकोमा चालु आर्थिक वर्षमा भने 3,50,000 पाउनेछन्। रकम बढेकाले यस वर्ष इटा पनि एक नम्बरको प्रयोग गरिने शहरी विकासले जनाएको छ। फेरि एकपटक शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धनगढीका इन्जिनियर जोशी,
3,50,000 रुपियाँ प्रति लाभ आवास भवनले पाउने भन्ने जानकारीमा आएको छ। अब त्यो सम्बन्धी विस्तृत कार्यक्रम त मलाई प्राप्त भएको छैन, होइन, त्यसमा केही गुणस्तर कुराहरू पनि पहिला भन्दा थप भएको छ, जस्तै एक नम्बर इटा थप भएको छ।
दिनेश एफएम 93.8 मेगाहर्जका लागि नवराज पनेरु, धनगढी।
अब अर्को प्रसंग, बढ्दो दुर्घटना न्यूनीकरणका लागि दुर्घटना न्यूनीकरण तथा प्रशिक्षण केन्द्रको स्थापना गरिएको छ। ट्राफिक नियमको पालना गरौं, आफू पनि बचौं, अरूलाई पनि बचाऊ भन्ने नाराका साथ दुर्घटना न्यूनीकरण गर्न सुदूरपश्चिम बस व्यवसायी समितिले दुर्घटना न्यूनीकरण तथा प्रशिक्षण केन्द्रको स्थापना गरेको हो। दुर्घटना न्यूनीकरण तथा प्रशिक्षण केन्द्रको प्रदेश नम्बर 7 प्रहरी प्रमुख एआईजी माधव नेपालले उद्घाटन गर्नुभयो। दुर्घटना न्यूनीकरणका लागि गरिएको छलफलमा चालकहरूले आफूहरू मात्रै दोषी नभए बताएका छन्। उनीहरूले विभिन्न कारणले हुने दुर्घटनाको दोषी चालकलाई मात्रै बनाइने भएकोले दुर्घटनापछि छानबिन समिति बनाएर यथार्थ बाहिर ल्याउनु पर्ने बताएका हुन्। सहकर्मी सीताराम ओझाको रिपोर्ट।
चालक अनुमति केही नियम जान्नु छ, सुन सुन दाजुभाइ केही कुरा भन्नु छ। सडक छ साँगुरो हाम्रो, केहीमा हिँड्न सबै, केही भया चालक दोषी, बाँची हिँड्नु तपाईँ। नीति छनै नियम छनै पालना गर्नु, साइड भया ओभरटेक गर्नु नतर नगर्नु, स्पिड कम कमै गर्नु, सबै बचाइ हिँड्नु, ट्राफिक नियम पढिदिनु, केही कुरा छ जान्नु।
सवारी दुर्घटनामा चालकको मात्रै दोष नभई सडक, प्राकृतिक विपत्ति र ट्राफिक प्रहरी पनि कारण रहेकाले दुर्घटना पछि त्यसको छानबिन भएर वास्तविकता बाहिर आउनु पर्ने चालक र मजदुरहरूले बताएका हुन्। सुदूरपश्चिम यातायात व्यवसायी संघ र क्षेत्रीय ट्राफिक प्रहरीकारले अत्तरियाले दुर्घटना न्यूनीकरण तथा प्रशिक्षण केन्द्रको उद्घाटन कार्यक्रममा बोल्दै यातायात मजदुर र चालकले दुर्घटनापछि छानबिन समिति गठन भएर यथार्थ कुरा बाहिर आउनु पर्ने माग गरेका हुन्। एकजना चालक निर्मल मिश्र,
प्लेन स्क्र्याच भयो भने त्यसको छानबिन समिति गठन हुन्छ। एउटा चालकले कुनै गाडी दुर्घटना गर्यो भने त्यो चाहिँ कुकुर मराई हुन्छ मजदुरको चाहिँ। चालकले राम्रैसँग गल्ती नभइकन पनि दुर्घटना भएको छ भने त्यस बारेमा
सडक दुर्घटना हुनुमा चालक मात्रै दोषी भनिँदै आएकोमा चालकको मात्रै नभएर दुर्घटनाका विभिन्न कारण हुने उनीहरूको भनाइ छ। चालक र मजदुरहरूले ती कारणको खोजी हुनुपर्ने आवाज उठाउन थालेका हुन्। सवारी साधन चलाउन अघि र दुर्घटनापछि ट्राफिक प्रहरीले गर्ने व्यवहारका कारण समेत दुर्घटना न्यूनीकरण नभएको बताउँदै यातायात मजदुर संघका सदस्य प्रकाश बम,
कमजोरी देखाउने र उनीहरूलाई मात्र गल्ती देखाउने काम भएको छ, त्यसमा पनि ड्राइभरहरूलाई टर्चर हुने काम भएको हुन्छ। हार्दिक विनम्र अनुरोध गर्न चाहन्छु, सबभन्दा
चालकहरूले ट्राफिक प्रहरीको आँखा छलेर क्षमता भन्दा बढी यात्रु बोकेका कारण अहिलेसम्म बढी दुर्घटना भएको ट्राफिक प्रहरीको भनाइ छ। त्यसो नगर्न र जनचेतना फैलाउन विभिन्न कार्यक्रम गरिरहेको बताउँदै ट्राफिक प्रहरी कार्यालय अत्तरिया ट्राफिक प्रहरी प्रमुख योगेन्द्र पाल,
सिट क्षमता भन्दा माथि चाहिँ गएको छैन र ओभरलोड सायद हामीले पटक पटक परिपत्र गएको छ, पटक पटक चेकिङमा पनि भइरहेको छ, त्यो नहुनु पर्ने हो। त्यही पनि कतैले देख्नु भयो भने कहीँ लुकी छिपी हाम्रो आँखा पनि नपुग्न सक्छ, त्यो दृश्य तपाईँहरूले हामीलाई दिनु भने हामी
दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरी र सवारी चालक दुवै जिम्मेवार बन्नु पर्नेमा सरकारवालाले जोड दिएका छन्। कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल,
नियन्त्रण गर्नुपर्ने, न्यूनीकरण गर्नुपर्ने आवश्यकता छ र त्यो कसैको एकल प्रयासबाट मात्रै हुँदैन भन्ने कुराहरूमा चाहिँ तपाईँ हाम्रो सबैको चाहिँ साझा धारणा छ।
सवारी दुर्घटना कम गर्न कुनै एक पक्षले मात्रै लागेर हुँदैन, त्यसमा सरकारी, निजी क्षेत्र र आम नागरिकको सहयोग र साथ आवश्यक पर्ने सरकारी अधिकारीहरूको भनाइ छ। प्रदेश नम्बर 7 प्रहरी प्रमुख माधव नेपाल,
गाडीलाई दोष दिने, ड्राइभरलाई दोष दिने, अनेकलाई दोष दिने, यो जो क्षेत्रमा हुन मत दिने पनि छैन, यसमा केही मात्र फरक होला, हामी दुवै पक्ष केही दोषी छौँ। यस्ता किसिमका कार्यक्रम सञ्चालन गरेर त्यसमा हामी कमी अवश्य ल्याउँछौँ, कमी भएर गइरहेकै छ।
दुर्घटना हुने मुख्य कारण सडक, साधन र चालक भएको विभिन्न पक्षले दावी गरे पनि सुदृढीकरणमा कसैको ध्यान गएको छैन, त्यसैले दुर्घटना न्यूनीकरणका लागि आफूहरू पनि लागिरहेको बताउँदै सुदूरपश्चिम यातायात व्यवसाय संघका अध्यक्ष पदम सापकोटा,
अब यसलाई एउटा निरन्तरता दिने किसिमले र भोलिको दिनमा पनि हामीले यो दुर्घटना न्यूनीकरण गर्नको लागि कसरी चाहिँ अगाडि जान सकिन्छ, कसरी हातै पालो गर्न सकिन्छ भन्ने विषयमा छलफल गरेर प्रशिक्षण केन्द्र नै स्थापना गरेर जाउँ भन्ने किसिमको एउटा सल्लाह भएर यो सुदूरपश्चिम क्षेत्रमा दुर्घटना न्यूनीकरण गर्नलाई के गर्न सकिन्छ, कसरी जान सकिन्छ भन्ने विषयमा गम्भीर भएर लाग्नेछौँ।
दिनेश एफएम 93.8 मेगाहर्जका लागि सीताराम ओझा, धनगढी।
दिनेश एफएम 93.8 मेगाहर्जमा तपाईँ प्रदेश नम्बर 7 खबर सङ्गालो दिनेश खबर सुन्दै हुनुहुन्छ। फेरि पनि एकैछिन ब्रेकको पालो।
कबाट कमल पानीमा फुल्ने,
पानीमा फुल्ने खबट खरायो बारीमा डुल्ने बारीमा डुल्ने। आहा कस्तो राम्रो गीत कहाँबाट सिकेको? मेरो टिचरले सिकाउनु भएको। म क्यास्पियन एकाडेमीमा पढ्छु। ए बुर म पनि आफ्नो बाबालाई भनेर क्यास्पियन एकाडेमीमा नै पढ्छु।
क्यास्पियन एकाडेमी भनेको त धनगढीकै पहिलो मन्टेश्वरी प्रविधिबाट बाल बालिकाको मनोविज्ञान अनुरूप पूर्ण रूपमा अङ्ग्रेजी माध्यमद्वारा पढाइ हुने ठाउँ हो नि। अझ अडियो भिडियो प्रविधिको प्रयोग गरेर बाल बालिकाको समग्र विकासमा पनि सहयोग गर्छ। क्यास्पियन एकाडेमी धनगढी कैलाली 091-5213-88 र 526-993।
रुबस होटल प्रस्तुत गर्दछ हरेक शुक्रबार बेलुकी 6 बजेदेखि रिप्लक ब्यान्डको लाइभ साङ्गीतिक प्रस्तुतिका साथै नेपाल आइसको कम्प्लिमेन्टरी ड्रिङ्क।
चाइनिज इन्डियन कन्टिनेन्टल र स्वादिष्ट नेपाली परिकारहरू, विवाह व्रतबन्ध र क्याटरिङको राम्रो व्यवस्था भएको तालिम सेमिनार र गोष्ठीका लागि एसीयुक्त सुविधा सम्पन्न हलहरू, अत्याधुनिक सुविधा सम्पन्न बालकनी सहित एसी आरामदायी कोठाहरू र यथेष्ट पार्किङको सुविधा,
स्थानीय ठाउँमा अन्तर्राष्ट्रिय सुविधाको अनुभव। द रुबस होटल शिवमार्ग बैयाबेडी धनगढी 091-5121-260 र 526-390। www.rubashotel.com.np
ठुलो पूँजी धेरै शाखा विश्वसनीय प्रभावकारी सेवा
हिमत हवाई तराईका शहर गाउँमा छ नयाँ सोच नयाँ शक्ति लिएका छ
सुगमदेखि दुर्गमसम्म
कृषि विकास बैंक।
ब्रेकपछि समाचारमा पुनः स्वागत छ। अब बाँकी प्रसंगहरू। प्रदेश नम्बर 7 का पहाड़ी जिल्लाहरूमा हिमपात भएको छ। 7 नम्बर प्रदेश का बझाङ, डोटी, बाजुरा, दार्चुला लगायत जिल्लाका उच्च भेगमा हिमपात भएसँगै अत्याधिक चिसो बढेको छ। बैतडीको खोटपे, सतबाँध र श्रीभावर लगायत क्षेत्रमा हिमपात भएको बैतडीबाट संवाददाता लोकेश साउदले खबर पठाउनु भएको छ। यस्तै दार्चुलाको अपी, राप्ला, घुसा, खण्डेश्वरी, छिङरुङ, ब्यास, टिङ्कर लगायतका ठाउँमा हिमपात भएको छ। डरेलधुराको सदरमुकाम लगायत भीमदत्त राजमार्गको साहुखर्क, गैरा, हगुल्टे लगायतका स्थानमा हिमपात भएको छ। उता बझाङको जयपृथ्वी नगरपालिका, गणेश क्षेत्र, धामीलेक, पिठालेक, दौलीचौर, सुरमा, काँडा लगायतका क्षेत्रमा पनि हिमपात भएको छ। बाजुराको बरिमालिका नगरपालिका, बुढीनन्दा नगरपालिका, हिमाली गाउँपालिकामा र त्रिवेणी नगरपालिकाको उच्च हिमाली क्षेत्रमा समेत हिमपात भएको छ। लामो समयसम्म वर्षा नहुँदा हिउँदे बाली बिग्रने चिन्तामा परेका पहाडी भेगका किसानलाई भने हिमपातले धेरै राहत पुर्याएको छ। यस्तै बझाङ जिल्लामा मंगलबार राति वर्षासँगै हिमपात भएपछि कृषकलाई राहत भएको छ। आकाशे पानीको भरमा खेती गरेका किसानहरू वर्षा र हिमपात भएपछि निकै खुसी भएका हुन्। लामो समयदेखि पानी नपर्दा लगाएको गहुँ बाली सुक्न थालेपछि चिन्तित बझाङका किसानले पानी परेपछि राहत महसुस गरेका छन्। बझाङका अधिकांश हिमाली स्थानहरूमा हिमपात भएको छ भने अन्य सबै ठाउँमा वर्षा भएको छ। बझाङको काँडा, सुरमा, तलकुट, मस्टा गाउँपालिका र बुङ्गल नगरपालिकाका उच्च भेगहरूमा हिमपात भएको छ भने बेसीतिर पानी परेको स्थानीयले बताएका छन्। कैलालीको गोदावरी नगरपालिकाका मेयरको घरमा अज्ञात समूहले बम विस्फोट गराएको छ। गोदावरी नगरपालिकाका मेयर हरिसिंह साउदको घरमा आज बिहान 2 बजे अज्ञात समूहले बम विस्फोट गराएको हो। घरभन्दा 5 मिटर पर खाल्डो खनेर प्रेसर कुकर बम विस्फोट गराइएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब निरीक्षक गणेश बहादुर विष्टले बताउनुभयो। बम विस्फोटबाट घरको भित्ता भत्किएको छ भने अन्य कुनै क्षति भएको छैन। अछामको मंगलसेन नगरपालिका वडा नम्बर एक ढुङ्गानी स्थित गैराती एक पसलमा आगलागी भएको छ। चौका डाँडामा रहेको स्थानीय वीरेन्द्र साउतको पसलमा राति करिब 9:15 बजेतिर आगलागी भएको, आगलागीबाट करिब 10 लाख बराबरको नोक्सानी भएको पीड़ित साउतले बताउनुभयो। पसल बन्द गरेर गइसकेपछि पसलमा आगलागी भएको थाहा पाएको पसल सञ्चालक साउतले बताउनुभयो। आगलागीबाट पसलमा रहेको नगद सहित सम्पूर्ण सामान जलेर नष्ट भएको उहाँले बताउनुभयो। उक्त आगलागी के कसरी भयो भन्ने बारे थाहा हुन सकेको छैन। अब केही खेल प्रसंग। चैत्र 17 गतेदेखि धनगढीमा आयोजना हुने दोस्रो सिजनको धनगढी प्रिमियर लिगको टोली तथा टिमको रणनीतिक खेलाडीहरूको घोषणा भएको छ। आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलन मार्फत आयोजकले सहभागी टोली, रणनीतिक खेलाडीहरू र मालिकको नाम सार्वजनिक गरेको हो। दोस्रो सिजनको धनगढी प्रिमियर लिगमा 6 टोलीको सहभागिता हुने भएको छ। पहिलो सिजन खेलेको कञ्चनपुर आइकनिक बाहेक अन्य टोली भने दोस्रो सिजनमा यथावत रहनेछन्। कञ्चनपुरलाई भने महेन्द्रनगर युनाइटेडले प्रतिस्थापन गरेको छ। यस्तै पछिल्लो सिजन विराटनगर किङ्सको कप्तानी गरेका शरद भेस्वाकर नखेल्ने भएपछि उनको सट्टामा नयाँ रणनीतिक खेलाडी समेत चयन भएका छन्। दोस्रो सिजनमा विराटनगर किङ्सको रणनीतिक खेलाडी पारस खड्का रहने भएका छन्। पारस खड्काको कप्तानीमा पहिलो सिजनको उपाधि हात पारेको टिम चौराहा धनगढीको रणनीतिक खेलाडी भने यसपटक सोमपाल कामी हुनेछन्। राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा पहिलो सिजन खेलेको सिवाईसी अत्तरियाको रणनीतिक खेलाडीको रूपमा भने यसपटक युवा खेलाडी दिपेन्द्र सिंह ऐरी रहेका छन्। मल्ल भने यसपालिको सिजनका लागि काठमाडौँ गोल्डेन्सका रणनीतिक खेलाडी बनेका छन्। यस्तै पहिलो सिजनमा कञ्चनपुर आइकोनिक्सका कप्तान रहेका विनोद भण्डारी भने यसपटक नवप्रवेशी टोली महेन्द्रनगर युनाइटेडको रणनीतिक खेलाडी चयन भएका छन्। रूपन्देही च्यालेन्जर्सको कप्तानी गरेका शक्ति गौसन भने यस सिजनमा पनि रूपन्देहीमा नै रहने भएका छन्। डिपिएलको अक्सन 9 गते हुनेछ। प्रत्येक टिमले अक्सनबाट 12 खेलाडी किन्न पाउनेछन्, जसमा एक टिमले खेलाडी किन्न 11 लाख खर्च गर्न पाउनेछ। यस्तै प्रत्येक क्लबले 2 जना विदेशी खेलाडी र धनगढीमा हुने ट्यालेन्ट हन्टबाट आएका सुदूरपश्चिमाञ्चलका एक खेलाडी राख्नुपर्ने आयोजकले मापदण्ड तोकेको छ। दोस्रो संस्करणको डिपिएलको विजेताले 25 लाख नगद पाउनेछन्। त्यस्तै उपविजेताले 10 लाख, तेस्रोले 3 लाख र चौथौले 2 लाख नगद प्राप्त गर्नेछन्। गत वर्षको विजेता टिम चौराहा धनगढीले 15 लाख र उपविजेता विराटनगर किङ्सले 7 लाख पाएका थिए। प्रत्येक खेलका म्यान अफ दि म्याच हुने खेलाडीले 10,000 र म्यान अफ दि सिरिज हुनेले टिभिएस अपाचे 180cc मोटरसाइकल पाउनेछन्। त्यस्तै उत्कृष्ट ब्याट्सम्यान र बलरले पनि पुरस्कार पाउनेछन्। टी20को आधारमा हुने प्रतियोगिताको लिग चरणमा प्रत्येक टिमले अन्य टिमसँग एक एक खेल खेल्नेछन्। शीर्ष 4 पर्ने टिम प्लेअफमा पुग्नेछन्। त्यसमा पहिलो र दोस्रो हुने टिमको खेलबाट विजेता टिम फाइनलमा पुग्नेछ। पराजित हुने टिम तेस्रो र चौथो हुने टिमसँगको विजेतासँग फाइनल प्रवेशका लागि खेल्नेछन्। प्रतियोगिता 1 गतेसम्म सञ्चालन हुनेछ। धनगढीमा जारी क्यास्पियनको उपाधिका लागि ऐश्वर्या विद्यानिकेतन र कैलाली विद्यानिकेतन भिड्ने भएका छन्। आज भएका सेमिफाइनल खेलमा विजयी हुँदै साविक विजेता ऐश्वर्या निकेतन र कैलाली विद्यानिकेतन फाइनलमा प्रवेश गरेका हुन्। आज भएको पहिलो सेमिफाइनलमा ऐश्वर्या ज्ञान निकेतनले 3 रनको झिनो अन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो। यसै गरी आज नै भएको अर्को खेलमा स्टेपिङ स्टोनलाई 6 रनले पराजित गर्दै कैलाली विद्यानिकेतन पनि उपाधि नजिक पुगेको हो। उपाधिका लागि ऐश्वर्या विद्यानिकेतन र कैलाली विद्यानिकेतन बीच शुक्रबार 12 बजे फाप्ला क्रिकेट मैदानमा खेल हुनेछ। तेस्रो लालझाडी कप क्रिकेट प्रतियोगिता आजदेखि कञ्चनपुरको पुनर्वासमा सुरु भएको छ। राष्ट्रिय मावि पुनर्वासमा आज भएको उद्घाटन खेलमा कैलाली बहुमुखी क्याम्पसलाई 53 रनले हराउँदै नागार्जुन आदित्य चौराहाले विजयी सुरुवात गरेको छ। कैलालीको टिकापुरमा मेयरकप रनिङ सिल्ड फुटबल प्रतियोगिता सुरु भएको छ। टिकापुर नगरपालिकाको आयोजनामा शहीद सप्ताहको अवसर पारेर आजदेखि प्रतियोगिता सुरु भएको हो। र बिना माध्यमिक विद्यालय बिचुवाको टिमलाई पराजित गर्दै जेके माध्यमिक विद्यालय अत्तरियामा जारी 7 प्रदेश स्तरीय फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा जेकेले बिना मापि बिचुवालाई 2-0 पराजित गरेको हो। प्रसारणको अन्त्यमा प्रमुख खबर पुनः एकपटक। प्रदेश नम्बर 7 राष्ट्रिय सभा सदस्यको 8 सिटका लागि 10 जनाको उम्मेदवारी, 6 जना निर्विरोध भएपछि 2 जनाका लागि मात्रै निर्वाचन हुने। धनगढी बस पार्कको स्तरोन्नतिको काम सुस्त गतिमा, बढ्दो दुर्घटना न्यूनीकरणका लागि दुर्घटना न्यूनीकरण तथा प्रशिक्षण केन्द्रको स्थापना। चालु आर्थिक वर्षको 6.5 महिना पुगिसक्दा समेत कैलालीमा जनता आवास कार्यक्रमका लागि लाभग्राही छनौट प्रक्रिया नै सुरु भएन, कोटाभन्दा झन्डै 17 गुणा बढी आवेदन सङ्कलन। र दोस्रो संस्करणको धनगढी प्रिमियर लिगका लागि रणनीति खेलाडी र टिम घोषणा क्यास्पियन कपको उपाधिका लागि ऐश्वर्या विद्यानिकेतन र कैलाली विद्यानिकेतन भिड्ने अवस्था दिनेश एफएम 93.8 मेगाहर्जबाट प्रसारण भइरहेको प्रदेश नम्बर 7 को खबर सँगालो दिनेश खबर सकियो। हाम्रो अर्को दिनेश खबर राति 10 बजे प्रसारण हुनेछ। नयाँ र ताजा घटनाक्रमका लागि हामीलाई सुन्दै गर्नु होला। अहिलेलाई यो समाचार बुलेटिनबाट सन्तोष राउत बिदा हुन्छु। नमस्कार, शुभ साँझ।